सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। यो टकिङ स्पेस हो। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि 10 बजेसम्म यस कार्यक्रमलाई यहाँले सुन्दै आइराख्नु भएको छ। आई म्याप, सोसल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा हामी पब्लिक स्पेसका विषयमा कुराकानी गर्छौं, सार्वजनिक स्थल सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं र पब्लिक स्पेस कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्छौं। टकिङ स्पेस हाम्रो गतिविधिलाई यहाँहरूले फेसबुकबाट पनि प्राप्त गर्न सक्नुहुन्छ। आज टकिङ स्पेसमा हामीले सार्वजनिक स्थल, पब्लिक प्लेस र ह्युमन राइट्स, मानव अधिकारलाई एकसाथ जोडेर हेर्ने प्रयास गरिरहेका छौं। झटपट सुन्दा केही नौलो जस्तो लाग्ला, झटपट सुन्दा संचार माध्यममा उति साह्रो नआइसकेको विषय जस्तो लाग्ला, तर एउटा महत्वपूर्ण विषयको साथमा आज टकिङ स्पेसमा म उपस्थित छु र मसँग आज मानवाधिकार आयोगका मानवाधिकार अधिकृत र संचार अधिकृत भानुभक्त आचार्य स्टुडियोमा हुनुहुन्छ। यो दुईटा विषयलाई हामी सँगसँगै जोडेर लान्छौं। सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
सर, एउटा कुरा, आज यो धेरैलाई भिन्न लाग्ला यो विषय, कहाँ पब्लिक प्लेसको कुरा, कहाँ मानव अधिकारको कुरा, रिडिफाइन गरौं सर एकपटक फेरि पब्लिक प्लेसलाई। यो ह्युमन राइट्सको पर्सपेक्टिभबाट पब्लिक प्लेस भन्नाले यो फ्रेमवर्कभित्र के पर्दछ र त्यसपछि हामी ह्युमन राइट्सको पर्सपेक्टिभबाट यसलाई फेरि एकपल्ट हेरौँला।
धन्यवाद राजेशजी। पब्लिक स्पेस, यो सार्वजनिक स्थल अथवा सार्वजनिक ठाउँ र मानवाधिकार एकदमै जोडिने विषय हो। खास गरी मानवाधिकारसँग नजोडिने विषय यो दुनियाँमा छैन।
हजुर,
त्यो हिसाबले अब हुन त हामी यो नागरिक तथा राजनीतिक अधिकारका कुराहरू धेरै गर्छौं, तर आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार अन्तर्गत यो पब्लिक स्पेसको डिबेट पर्छ।
हजुर,
आर्थिक हिसाबले सक्षम, सामाजिक हिसाबले सुदृढ़ र सांस्कृतिक हिसाबले सम्पन्न एउटा समाजको परिकल्पना गर्दाखेरि यो पब्लिक स्पेस चाहिँ त्यो आर्थिक र सामाजिक अनि धेरै हदसम्म सांस्कृतिक हिसाबले पनि त्यो जोडिन्छ। खास गरेर अब पब्लिक स्पेस भन्दा हामीले भनौं न पार्कको अथवा खाली ठाउँको अथवा त्यस्तै खुला चौरको बाटोघाटोको कहिलेकाहीँ भनौं यो एउटा खुला वातावरणको, सफा स्वच्छ वातावरणको अधिकारको कुरा गर्न सक्छौ। अहिले ह्युमन राइट्ससँग एउटा यो फ्री फेयर एउटा स्वच्छ इन्भाइरोमेन्टको कुरा पनि जोडिएर आउँछ।
हजुर,
तर पब्लिक स्पेस त्यतिमा मात्रै सीमित छैन। यसमा चाहिँ यो बिल्डिङहरू, यो भनौँ न सरकारी अथवा सार्वजनिक महत्वका घरहरू, त्यस्तै गरेर बाटोघाटो, यातायातका कुराहरू, यातायातका साधन कति मैत्री छन्, त्यो बालबालिकालाई चढ्नका लागि, अपाङ्गहरूलाई चढ्नका लागि, वृद्ध मानिसहरूलाई बस्नका लागि ती कति सहज र सुविधा सम्पन्न छन्। त्यस्तै गरेर कुनै एउटा सार्वजनिक भवनभित्र जान आउनका लागि एउटा तन्देरी अथवा युवा अथवा अलि बलिष्ठ मान्छेलाई जस्तै अरू बालबालिका अथवा अपाङ्ग अथवा वृद्ध वृद्धा त्यस्ता मान्छेहरूको लागि ती कति मैत्रीपूर्ण छन्। त्यस्तै गरेर सार्वजनिक स्कूलहरूमा अथवा सार्वजनिक भनौँ कुनै स्वास्थ्य केन्द्र अथवा शिक्षालय अथवा कुनै पनि ठाउँमा त्यो सबै मान्छे, भनेको मान्छे जन्मिएदेखि नमरुन्जेलसम्मका सबै खालका मान्छेहरूको लागि ती कति पहुँचयोग्य छन्, यी कुराहरू पनि यो पब्लिक स्पेसको डिबेटभित्र पर्छ।
सर, एउटा कुरा, अब ह्युमन राइट्सको पर्सपेक्टिभबाट भनौँ न, देशभर जे जति सार्वजनिक स्थल छन् वा हाम्रै वरपर जे जति सार्वजनिक स्थल छन् तिनको प्रयोग गर्ने व्यवस्था कस्तो छ, वा अधिकारकै कुरा गर्दा अधिकार कतिसम्म रहन्छ सर हरेक इन्डिभिजुअलको?
अब सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरिनेछ भनेपछि सबैको समान अधिकार छ। हामी कहाँ, म एउटा सानो इक्जाम्पल दिएर सुरु गर्छु, जस्तै हामी कहाँ बाथरूमभित्रको ल्याचकी चाहिँ माथिपट्टि लगाउने चलन हुन्छ धेरै जसोको।
हजुर,
त्यो बाथरूम चाहिँ घरको ठूला मान्छेले मात्रै युज गर्दैन, बालबच्चाले पनि युज गर्छन्। ती बालबच्चा त्यो माथिसम्मको ल्यास्की लगाउन सक्षम हुन्छन् होइन? एउटा कुनै सार्वजनिक संस्थाको भनौँ त्यो प्राइभेट पनि हुनसक्छ, पब्लिक अथवा त्यो एनजीओ सेक्टरको, नन गभर्मेन्ट सेक्टरको पनि हुनसक्छ या गभर्मेन्ट सेक्टरको पनि हुनसक्छ। त्यहाँ सबै मान्छे त्यसको भनौँ तेस्रो तल्लामा चाहिँ मिटिङ हल छ, फर इक्जाम्पल, तेस्रो तलासम्म पुग्न को को सक्छन्? एउटा अपाङ्गता भएको मान्छे त्यो तेस्रो तलासम्म पुग्न सक्ला? उसलाई त्यो व्हील चेयर लिएर जाने व्यवस्था होला? यी कुराहरूमा हामीले सोचेकै छैन. हाम्रो जति पनि सार्वजनिक स्थलहरूको निर्माण भएको छ त्यो सबै खालका मान्छेको पहुँचलाई ध्यानमा राखेर सायदै भएको छ, भएकै छैन. केही केही ठाउँमा अहिले भर्खर यो एप्रोच आएपछि यो भनौँ बालबालिकाको अधिकार, ज्येष्ठ नागरिकहरूको अधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र ती सबैलाई मैत्रीपूर्ण हुने एक्सेसिबल हुने खालका सार्वजनिक स्थलहरूको निर्माण गर्नुपर्छ भन्ने अवधारणामा अहिले सरकारले नयाँ स्ट्रक्चरहरू बनाउँदाखेरि केही नियमहरू बनाएको छ र सिंहदरबारमा पहिले त्यो प्रतिनिधि सभा त्यो बनाउँदाखेरि पछाडिबाट चाहिँ एउटा अर्को पनि बाटो बनाइएको थियो, त्यो चाहिँ अपाङ्गता मैत्री हिसाबले भने यस्ता कुराहरू सुरु मात्रै भएको छ. यो अवेरनेस आउन बाँकी नै छ, यो त बुझेकै छैन मान्छेले कि त्यहाँ सबैजना मान्छेको पहुँच हुनुपर्छ भन्ने हिसाबले एउटा पार्किङ एउटा भनौँ न सार्वजनिक स्थल राखिएको हुन्छ पार्क, त्यहाँ त्यसमा पनि धेरै हर्डल्सहरू हुन्छ भनौँ, तीन चारवटा सिँढी बनाइदिएर उक्लिएर जानुपर्ने हुन्छ. एउटा अपाङ्गता भएको व्यक्ति व्हील चेयरमा आउँदैछ भने त्यो उक्लिएर त्यहाँ जाने ठाउँ हुन्छ त? अवश्य हुँदैन भने यो हिसाबले यो अवेरनेस हामीले सोचेकै छैन. एउटा अहिले यहाँ तपाईँले बाटो देख्नुहुन्छ, एउटा व्हील चेयर भएको मान्छे चाहिँ खुर्र बाटोमा माथि जाउला खेलबाट यता कुपन्डोलतिर झरिरहेको छ भने त्यहाँ कतिपय ठाउँमा चाहिँ यस्ता मसिना गल्लीहरूमा मेन रोडमै पनि आज पिच गर्यो भोलिपल्ट अर्काले त्यहाँ खनेर चाहिँ ढलको पाइप बिछाउनलाई बाटो वारपार पार्छ अनि वारपार पारेपछि त्यहाँ खाल्टो हुन्छ. ठुल्ठुलो गाडी त ठुला चक्का हुन्छन् विभिन्न हिसाबले जान्छन्, त्यो व्हील चेयर हाँक्ने मान्छे त्यो खाडीबाट कसरी पार हुन्छ? होइन, हामी काठमाडौँभित्रको अपाङ्गता मैत्री, काठमाडौँभित्रको बाल मैत्री, काठमाडौँभित्रका संरचनाहरूको त्यो ज्येष्ठ नागरिक मैत्री कुरा गर्दा त यो अचम्म छ भने हाम्रो देशका बाहिरको ठाउँमा त्यो पब्लिकको स्पेस, पब्लिकको एक्सेस हुने त्यो स्पेसमा त्यो धेरै कम ठाउँ छ. त्यसो हुँदाखेरि यो निकै कहाली लाग्दो अवस्था छ र हामी हाम्रो सरकारी यो पोलिसी यी सबै कुराहरूलाई हामीले निकै फेरैदेखि रिभिजिट गर्नुपर्ने अवस्था छ.
सर, यहाँले यसको संवेदनशीलता प्रस्ट्याइराख्नु भएको छ. ह्युमन राइट्सको पर्सपेक्टिभबाट हेर्ने हो भने कति धेरै कुरा हामीले फेरि हेर्नुपर्ने छ हामीलाई भनिराख्नु भएको छ. सर, यो बीचमा यहाँले जसरी यो सबै कुरा बताइरहँदा मेरो मनमा दुईटा प्रश्न छ. सर, एउटा त सम्बन्धित निकायले आवश्यकता भन्दा बढी नै कुनै पनि सार्वजनिक स्थलको, यहाँले भवनदेखि लिएर खोलानालाको आसपासको क्षेत्र, सड़कको आसपासको क्षेत्र, मठ मन्दिर वरपरका क्षेत्र, स्कूल पाठशाला वरपरको क्षेत्र सबै हामी यहाँ लियौं, आवश्यकता भन्दा बढ़ी नै रेखदेख गरेको, घेरबेर गरेको, तारबार लाएको अवस्थामा सामान्य मान्छेले पनि, यहाँले त व्हील चेयरमा हिँड्नेसम्मको कुरा गरिराख्नु भएको छ, तर सामान्य सबल सक्षम मान्छेले पनि यस्तो अवस्थामा कसरी ह्युमन राइट्स आफ्नो इन्जोय गर्न सक्छ एकातिर मलाई शंका लाग्छ भने अर्कोतर्फ मेरो अधिकार यति हो, मैले मेरो मानव अधिकार सार्वजनिक स्थलमा यहाँसम्म प्रयोग गर्न सक्छु भन्ने कतिलाई थाहा छ? म यो दुईटा संवेदनशील विषयमा सर ब्रेकपछि आउँछु.
हस्, धन्यवाद.
यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ, यो रेडियो कान्तिपुर हो. आज मसँग यसरी यति धेरै संवेदनशील विषयमा कुराकानी गर्नका लागि मानवाधिकार आयोगका मानवाधिकार अधिकृत र संचार अधिकृत भानुभक्त आचार्य स्टुडियोमा हुनुहुन्छ. आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेस यहाँहरू सुन्दै हुनुहुन्छ. ब्रेकमा जान्छु, ब्रेकपछि फर्केर आउँदा हेर्नुहोस् न, हामी सबैको सम्बन्धको विषय, चासोको विषय, सरोकारको विषयको साथमा हामी कुराकानीको साथमा फर्केर आउनेछौं. तपाईँ रेडियो कान्तिपुरमा टकिङ स्पेस सुन्दै गर्नुहोला.
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त, आजैबाट सोचौं, केही गरौं.
A social initiative by IMAC, Social Science Baha, and Ford Foundation.
रेडियो कान्तिपुरमा टकिङ स्पेस सुन्दै हुनुहुन्छ यहाँहरू. हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ. आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा आज म राजेश पाण्डे र मसँग मानव अधिकार आयोगका मानव अधिकार अधिकृत र संचार अधिकृत भानुभक्त आचार्य हुनुहुन्छ. यहाँले भर्खरै रेडियो खोल्नु भएको हो भने हामी सार्वजनिक स्थलका विषयमा आज कुराकानी गर्दैछौं. र सार्वजनिक स्थललाई ह्युमन राइट्स मानव अधिकारसँग जोडेर हेर्दैछौं। हाम्रो अधिकार के हो र कहाँसम्म हो भन्ने के हामीले बुझेका छौं त भन्ने विषयमा अब हामी आउँदैछौं। सर, अघि जुन दुईटा प्रश्न राख्छु भनेको थिएँ नि यहाँलाई, एउटा त सम्बन्धित निकायले आवश्यकता भन्दा बढ़ी नै रेखदेख गरेको, घेरबेर गरेको, तारबार लगाएको सार्वजनिक स्थलमा, चाहे त्यो खोलाको किनारमा होस् चाहे सार्वजनिक पार्कहरूमै हुन् होइन, यस्तो अवस्थामा हरेक इन्डिभिजुअलले कसरी उसको ह्युमन राइट्स इन्जोय गर्न सक्छ? सर,
यसमा दुईटा हिसाबले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ मलाई। एउटा त जस्तै यो प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनेर नेपालको अन्तरिम संविधानको धारा 16 लेखेका छ, होइन? स्वच्छ वातावरणमा बाँच्न पाउने हक इन्जोय गर्नलाई उसले सार्वजनिक स्थलको उपभोग गर्न, त्यहाँ जान, त्यहाँ आफूले मनोरञ्जन गर्न विभिन्न हिसाबले पाउनु पर्यो, होइन? तर त्यसमा दुईटा कुरा देख्छु। सार्वजनिक स्थलको सुरक्षाको लागि जुन घेराबारा, तालाबन्दी, काँडे तारबार अथवा ठूल्ठूलो वालहरू लगाएर त्यहाँ हेर्नै नदिने खालको र विशेष अवसरमा मात्रै खोल्ने, भनौँ न हामी काठमाडौँकै कुरा गर्यौं भने यो रानी पोखरीभित्र चाहिँ त्यो एउटा त्यहाँ कुन महादेव हुनुहुन्छ उहाँलाई चाहिँ भाइटिकाका दिन मात्रै खोल्ने, त्यो भाइटिकाको दिन मात्रै खोल्ने किन खोलेको भन्दाखेरि त्यो अरू दिनको सेक्युरिटी म्यानेज गर्न नसकेर खोलेको। त्यो भाइटिका दिन मात्रै हेर्ने महादेव होइनन् खासमा, अरू दिन पनि हेर्दा हुने हो तर सेक्युरिटी म्यानेज गर्न नसकेर त्यो गरेको। यसमा दुईटा कुरा देख्छु म। एउटा चाहिँ म एउटा सानो यहाँलाई एउटा इक्जाम्पल सेयर गर्छु।
हुन्छ सर।
म केही समय दुई चार महिना म क्यानाडा बसेको थिएँ। त्यो क्यानाडा बस्दाखेरि मैले जति ठाउँ घुमेँ त्यहाँ पब्लिक प्लेसेसहरूमा, पब्लिक पार्कहरूमा, त्यस्तो ठाउँमा मैले कहीँ पनि त्यो काँडे तारबार अथवा बाहिरबाट वाल लगाएको, ग्रिल लगाएको त्यस्तो कहीँ पनि देखिनँ। अनि त्यो तारबार ग्रिल नलगाएको ठाउँमा पनि यसो केही चिनोहरू दिएको हुन्छ, त्यसमा चाहिँ माइलस्टोन जस्तो केही स्पट्सहरू दिएको हुन्छ। त्यसभित्र पब्लिक मान्छे त्यहाँ छिर्दैन किनभने यो प्राइभेट प्रोपर्टी हो अथवा यो कुनै संस्थाको प्रोपर्टी हो भने छिर्दैन। अब त्यो जनताप्रति पनि त्यहाँ सरकारलाई विश्वास छ, सरकारप्रति पनि जनतालाई विश्वास छ,
यहाँ छैन।
अब यहाँ चाहिँ के भयो भने यो मुख्य कुरा रहेछ। हामी चाहिँ भनौँ न एउटा घर बनाउनु पर्यो भने घरको बाहिर पहिले एउटा ठूलो पर्खाल लगाउँछौँ। पहिले प्राय त घर बनाउनुभन्दा अगाडि नै पर्खाल लगाउँछौँ। त्यो पर्खालको छेउ माथिपट्टि पनि त्यो सिसाका टुक्रा र अथवा फलामका तारबार राख्छौँ। गेट पनि निकै गतिलो ग्रिलको लगाउँछौँ। अनि घर बनाउँदाखेरि पनि दह्रो घर बनाउँछौँ, त्यो घरको गेटमा फेरि त्यो चेन, त्यो फलामको त्यो चेनकाहरू, चेन गेटहरू राख्छौँ। झ्यालमा पनि त्यस्तै राख्छौँ बाहिर छुट्टै, अनि ग्रिलहरू राख्छौँ। यो सबै किन गरिराखेका छौँ हामी भन्दा हामीलाई सेक्युरिटीको फिलिङ छैन। स्टेटले, स्टेटको रेस्पोन्सिबिलिटी हुन्थ्यो यसमा रेस्पेक्ट, प्रोटेक्ट र फुलफिल। प्रोटेक्सनको दायित्वबाट स्टेट त्यति धेरै जिम्मेवार देखिँदैन। हामीलाई आफ्नो सेक्युरिटी गर्नलाई हामीले ग्रिल पनि हाल्नु पर्यो, बाहिर वाल पनि हाल्नु पर्यो, चेन गेट हाल्नु पर्यो, सबै हालेर हामी भित्र सुरक्षित छौँ भनेर बस्न बाध्य छौँ। वास्तवमा यदि स्टेटमा सेक्युरिटीको फिलिङ हुँदो, चोरहरू नलाग्दा हुन्, कसैले फटाइ गर्यो भने त्यसलाई कारवाही हुँदो हो भने मान्छेले यो वालमा, त्यो ग्रिलमा, त्यो चेन गेटमा खर्च गर्दैथ्यो,
क्यानाडा बन्न सक्थ्यो।
एउटा इक्जाम्पल हो भने अहिले यहाँ के देखियो भन्दा पब्लिक प्लेसमा त्यो चेन गेट लगाउनु र प्राइभेट घरमा चेन गेट लगाउनु, एउटा अफिसमा चेन गेट र वालहरू ठाडो पारेर उठाउनुको मतलब के हो भने सेक्युरिटीको फिलिङ छैन। स्टेटले यदि नागरिकलाई सेक्युरिटीको फिलिङ दिन्छु भनेर त्यो दायित्व बोकेर स्टेट बस्छ भने पहिले उसले सेक्युरिटीको फिलिङ नागरिकलाई पनि दिनु पर्यो। नागरिकले आफूले सेक्युर फिल गरेपछि त्यो पर्खालहरू बनाइरहनु पर्दैन भन्नेमा नागरिक जान्छ। त्यही कुरा चाहिँ सार्वजनिक स्थलहरूमा पनि अब मान्छेले आफूलाई सेक्युर फिल गरेपछि त्यो अन्त पनि ऊ त्यसरी जाँदैन भन्ने एउटा देखिन्छ। अर्को कुरा चाहिँ जस्तै पब्लिक प्लेसहरूमा चाहिँ चेन गेटहरू अथवा ठूल्ठूलो वालहरू, ग्रिलहरू के लगाउँदाखेरि जनताप्रति पनि स्टेटलाई विश्वास छैन भन्ने पनि देखिन्छ। किनभने जनतालाई स्टेटले सिकाउन सकेन, जनतालाई स्टेटले अवेर गराउन सकेन, जनतालाई स्टेटले रेस्पोन्सिबिलिटी यो, राइट्स यो, यु क्यान इन्जोय दिस लिमिट भन्न सकेन भन्दा यो एउटा ठूलो कम्युनिकेशनको ग्याप देखिन्छ। स्टेटको कति रेस्पोन्सिबिलिटी हो, कति राइट्स हो, होइन? अनि जनताको कति रेस्पोन्सिबिलिटी हो, कति चाहिँ राइट्स हो, कहाँ गएर के दायित्व हो? कतिपय जनतालाई त
केही सिकाउनै सकिया छैन के कानून छ भन्ने पनि थाहा छैन के गर्नुपर्छ भन्ने पनि थाहा छैन त्यो गर्नुपर्छ त्यो सिकाउने दायित्व पनि त आफ्टर अल स्टेटसँग गरेर जोडिन्छ नि त भन्दा स्टेटले सके आफैले नसके आइएनजीओजहरू अरू संस्थाहरू परिचालन गरेर अथवा कसैको सहयोग लिएर जसरी भए पनि स्टेटले ती मान्छेलाई आफ्नो राइट्स र ड्युटिज प्रति अवेर गराउनु पर्थ्यो त्यो गराउन नसक्दाखेरि चाहिँ पब्लिक प्लेसको इन्क्रोचमेन्ट बढ्यो अहिले एउटा मान्छे त्यो सार्वजनिक बाटोघाटो अथवा कुनै बनाउन ल्याएको इँटा छ भने बरु त्यो लिएर घरतिर आउँछ किनभने त्यो सार्वजनिक बाटोघाटो बनाउँदाखेरि मलाई फाइदा हुन्छ भन्ने फिलिङै छैन होइन त्यस्तै गरेर बरु त्यहाँको चोरेर घरतिर ल्याउन पायो भने त्यो खुसी हुन्छ दिन खुसी छैन भने उसलाई थाहै छैन त्यो पनि मेरै सम्पत्ति हो भन्ने थाहा छैन त्यस ठाउँमा चाहिँ स्टेटले पब्लिकले अवेर गर्ने त्यो उसको राइट्स र ड्युटिजलाई प्रमोट गर्ने दायित्वबाट चुकेको देखिन्छ र सेक्युरिटी को फिलिङ दिन नसकेको देखिन्छ यो कारणले गर्दाखेरि धेरैभन्दा धेरै गेट पर्खाल लगाउनु पर्ने अनि त्यो पर्खाल लगाएर गेट लगाएर तालाबन्दी गरेको जस्तै भन्नु न खुला मञ्च खुला मञ्च भन्नुहोस् अथवा टुँडी खेल भन्नुहोस् टुँडी खेल र खुला मञ्चको कन्सेप्ट के हो भन्दाखेरि खुला मञ्च भनेको त्यो उसै खुला हुनुपर्ने मञ्च हो क्या जसको नाम खुला मञ्च छ अनि त्यो बन्द छ भनेपछि त्यो बन्द मञ्च हो खुला मञ्च होइन त्यस्तै गरेर टुनी खेल भनेको पनि त्यो सबैजनाले आउने खेल्ने एउटा मनोरञ्जन गर्ने शारीरिक व्यायाम गर्ने त्यो खालको अभ्यास गर्ने ठाउँ हो अब त्यो ठाउँ यहाँ अघि तपाईँले सेयर गर्नुभयो टुनी खेल पहिले यति धेरै ठूलो थियो अरे महाराजगञ्जदेखि यहाँ त्रिपुरेश्वरसम्म अहिले त्यो घट्दै घट्दै त्यो सेपमा आइपुगेको छ भने वान टेन्थ पनि भएन टुनी खेल
भयो
भने एकदमै सानो ठाउँ छ त्यो पनि बन्द छ त्यो अथोरिटीले चाह्यो भने खोलिदिन्छ तपाईँलाई छिर्न दिन्छ नत्र दिँदैन भन्दाखेरि पब्लिक प्लेस त हो तर पिपुलको त्यो एक्सेस र इन्जोयमेन्टको कुरा चाहिँ त्यहाँ
यही कुरा सर यही कुरा यहाँ मानव अधिकार आयोगमा पनि हुनुहुन्छ हामी सबैको चासोको विषय नै यही हो सर पब्लिक प्लेस भनेको पनि छौ चाहे जसरी जति सकिन्छ जति हुनुपर्ने हो इन्जोय गर्न सकेका पनि छैन अब यो कसरी शुरू हुन सक्छ यो क्रम
अहिले एउटा म अर्को पनि प्रसङ्ग जोड्छु यो आईएलओ कन्भेन्सन यो 169 भन्छौ यो अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा यो महासन्धि छ 169 त्यसले के भन्छ भने आदिवासी जनजाति समुदायका मान्छेलाई जल जंगल र जमीनको चाहिँ एक्सेस र त्यो रिसोर्समा उनीहरूको चाहिँ अनरसिप भनौँ अपनत्व त्यसमा दिनुपर्छ भनेको छ र यो आईएलओ 169 चाहिँ नेपालले पनि यसलाई चाहिँ एउटा रेस्पेक्टको हिसाबले हेरिराखेको हुँदाखेरि सार्वजनिक जंगल पब्लिक स्पेसमा त पर्यो नि त सार्वजनिक जंगल सार्वजनिक खोला नाला र सार्वजनिक भूमि अथवा ऐलानीमा बसेका अथवा केही हुनसक्छ त्यस्तो भूमिहरूमा ती लोकल मान्छेहरूको एक्सेस हुनुपर्छ भन्ने छ यसले के देखाउँछ भने अहिले म भेरी रिसेन्टली म दैलेख पुगेर आएँ दैलेख जिल्ला भनेको चाहिँ राउटेहरूको एउटा ठूलो एउटा त्यहाँ थात थलो भनौँ उनीहरू खाई खेली भूमि हिँड्ने ठाउँ हो अब ती जंगल पनि इन्क्रोच हुँदै गए मान्छेको बस्ती बढ्दै गयो राउटेहरूले घुम्ने ठाउँ छैन जल जंगल र जमीनमा आदिवासी जनजातिको पनि त्यो मूलधारमा नआएको समुदायको चाहिँ उसको इन्जोयमेन्ट हुनु पर्यो कि हामीले त्यो प्रोटेक्ट गर्न सक्नु पर्यो भन्दा राउटेलाई पब्लिक स्पेस हामीले दिन सक्छौ हाम्रो यहाँ हामी त अलिक सचेत नागरिक भयौँ हामी बार्गेन गरौंला मागौंला केही गरौंला जो बार्गेन गर्न पनि जान्दैन सक्दैन जसलाई थाहा छैन आफ्नो राइट्स ड्युटिज केही थाहा छैन तर उसले जल जंगल जमीनको निर्वाध पहुँचको ऊ अधिकार राख्छ त्यसलाई हामीले दिन सकेनौं भनेपछि यो आईएलओ 169 राउटे त एउटा इक्जाम्पल मात्रै भयो नेपालमा त 100 भन्दा बढी जनजाति सूचीकृत भएको अवस्था छ भन्ने ती मान्छेले त्यहाँ भएको रिसोर्सहरूमा पहुँच र त्यसमा आफ्नो ओनरसिप लिन पाए त यो पनि पब्लिक स्पेसको एउटा डिबेटको विषय हो र यसलाई राइट्सको हिसाबले हेर्दाखेरि त्यो पानीमा अहिले मेलम्चीको पानीको कुरा आउँछ अनि झगडा पर्छ पानीमा उनीहरूको अधिकार छ हामीले पानी तिमीलाई दिन्छौ भने तिमीले पनि हामीलाई विकास देऊ बाटोघाटो देऊ पब्लिक हेल्थ अरू सर्भिसहरू देऊ भन्ने कुरा त हो नि
हो
भन्दा त्यो कुराहरू चाहिँ बार्गेनिङ त्यो पोइन्टमा मिलिराखेको छैन
सर सँगसँगै के कुरा पनि आउँछ भने नि भन्नेहरू भन्छन् ह्युमन राइट्सको एब्सोल्युट प्र्याक्टिस वा यसको 100% यसको उपभोग वा प्रयोग हुन सम्भव छैन तर यसको उच्चतम प्रयोग भने सम्भव छ हाम्रो जस्तो समाजमा खास गरी यसको उच्चतम प्रयोग पनि किन सम्भव भएन भन्ने विषयमा म सरसँग केही बेरपछि कुराकानी गर्छु यहाँ टकिङ स्पेसको साथमा हुनुहुन्छ रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा आज मानव अधिकार आयोगका मानव अधिकार अधिकृत संसार अधिकृत भानुभक्त आचार्य मसँग स्टुडियोमा हुनुहुन्छ। म राजेश पाण्डे आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेसलाई यहाँहरूले हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि 10 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पब्लिक स्पेस र ह्युमन राइट्स यो दुईटा विषयलाई हामीले सँगै लिएर गइरहेछौं। यसको दायरा त निकै ठूलो छ श्रोता, एउटा कार्यक्रममा त कहाँ अट्ला र त्यही पनि जे जति सकिन्छ यसको क्रक्स ल्याउने प्रयासमा छौं हामी। टकिङ स्पेसलाई तपाईँले फेसबुकमा पनि प्राप्त गर्न सक्नुहुन्छ र हाम्रो गतिविधिलाई त्यहाँबाट पनि निहाल्न सक्नुहुन्छ नजिकै। र देशभरि जसरी हामी टकिङ स्पेसमा पुरानो बन्दै गएका छौं, अब देशभरि तपाईँ जो जहाँ बसेर सुन्दै हुनुहुन्छ त्यस वरपरका सार्वजनिक स्थलको अवस्था के छ र हामी सबै एकसाथ कसरी जोडिन सक्छौं भन्ने विषयमा पनि हामी अबका केही कार्यक्रमहरूपछि यहाँहरू सबैसँग आइपुग्नेछौं। त्यसैले तपाईँ तयार भएर बस्नुहोला, तर अहिलेलाई पनि हामी ब्रेकमा जान्छौं।
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
अ सोशल इनिशिएटिभ बाई आईम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
रेडियो कान्तिपुरमा टकिङ स्पेस सुन्दै हुनुहुन्छ अझै पनि। आज हामी पब्लिक स्पेस र ह्युमन राइट्स, सार्वजनिक स्थल र मानव अधिकार, यो दुवै कुरालाई सँगै लिएर जाँदैछौ र मसँग मानव अधिकार आयोगका मानव अधिकार अधिकृत र संसार अधिकृत भानुभक्त आचार्य स्टुडियोमा हुनुहुन्छ। सर, अघि जुन विषयलाई हामीले उठाउँछौ भनेका थियौं नि, यो ह्युमन राइट्सको कुरा गर्दा हुन त पब्लिक स्पेससँग जोडिँदैछ आजको हाम्रो कुराकानी। ह्युमन राइट्सको एब्सोल्युट प्र्याक्टिस वा 100% प्र्याक्टिस सम्भवै छैन, किनभने हामी मानव हौ, ह्युमन एरर्स प्रशस्त हुन्छन् भन्ने उनीहरूको धारणा, एक थरीको धारणा। तर यसको उच्चतम प्रयोग सम्भव छ र संसारका कैयौं देशले यसको उच्चतम प्रयोगको नमूना देखाइसकेका छन् हामीलाई। तर हाम्रो जस्तो देशमा, हाम्रो जस्तो समाजमा यसको उच्चतम प्रयोग किन नभइराखेको?
सबैभन्दा ठूलो ब्यारियर यसमा चाहिँ यसको अवेरनेसको कुरा, थाहै नपाएर मूल कुरा चाहिँ नीति निर्माण गर्ने तहमा बसेका मान्छेले पनि यसको मेसो पाएनन्। विदेशतिर गए, हेरे, रमाइलो भयो, आए, होइन त्यो देखे, तर त्यसलाई रियलाइज गरेनन्। तपाईँ भनौँ न सिङ्गापुर, मलेसिया, यहाँ मान्छे राति अलिकति पेट दुख्यो भने पनि मलेसिया पुग्न थालो, सिङ्गापुर, थाइल्यान्ड पुग्न थालो। तर त्यो विकासलाई कसरी ल्याउने भनेर त्यो नीति निर्माता त्यहाँ गएर बरु दुई रात सुत्ने भयो, यहाँ आएर त्यस्तो नबनाउने भयो कि भन्दा रियलाइजेसनको पार्टमा हामी एकदमै पछाडि छौं। हामीले त्यसलाई अनुभूत गरेनौं कि त्यो विकास हाम्रो देशमा पनि गर्न सकिन्छ, त्यो कमिटमेन्ट हामी कहाँ पनि ल्याउन सकिन्छ भन्ने। अर्को कुरा चाहिँ हामी कहाँ अलिकति पुरातनवादी एउटा राज्य सत्ता सञ्चालन गर्ने हैकमवादी प्रवृत्ति र यो पहिले हजारौं वर्ष पहिलेको जुन एउटा लेगेसीको हिसाबले हामीले यसलाई लिइरहेछौं कि त्यो सबै जनतालाई इक्वल राइट्स दियो भने अथवा त्यो राइट्समा इन्जोय गर्नलाई अवेर गर्यो भने त जनता अगाडि आउला, हामी पछाडि परौंला भनेर त्यो नेतृत्व तहमा बसेका मान्छेहरूमा त्यो एउटा फिलिङ छ। चन्द्र शमशेरले त्रिचन्द्र क्याम्पसको उद्घाटन गर्ने बेलामा म आफ्नै खुट्टामा बन्जर हानिरहेछु भनेर भनेको कुरा म सम्झिन्छु। त्यो त्यही शब्द अरूले नभने पनि सकेसम्म जनतालाई अथवा सबै नागरिकलाई इक्वल्ली इम्पावर गर्नलाई अहिलेको नेतृत्वमा बसेका पहिलेदेखि त्यो खुला दिलले अगाडि आएनन् त्यो ढंगले। भनेपछि सार्वजनिक स्थलमा पहुँच दिने कुरा होइन, सबैजनालाई त्यो एक्सेस दिने कुरा, विकासप्रति, त्यसको वातावरणप्रति अनि त्यो ठाउँको ओनरसिपको फिलिङ बिल्डअप गर्ने कुरा चाहिँ हाम्रो देशमा भएन। यो अब केन्द्रीकृत राज्य सत्ता भनेर यो जुन राजनीतिक शब्द बोलिन्छ त्यही भनौँ, या अब अर्को राजनीतिक शब्द सामन्तवादी सोच भनौँ, के छ यस्ता राजनीतिक शब्दहरू छन्। तर अहिले सामान्य हिसाबले हेर्दाखेरि मैले यहाँलाई सेयर गर्न खोजेको भनौँ न, असनको गल्लीमा आगो लाग्यो एउटा घरमा भने होइन,
हजुर,
त्यो आगो लागेको लागै हुन्छ क्या, त्यहाँ निभाउने कुनै उपाय छैन, किन बाटो यति धेरै साँगुरो छ, गाडी समेत छिर्दैन, एम्बुलेन्स कसरी छिर्छ? एउटा मात्रै एम्बुलेन्स छिरेर भएन, दुई चारवटा एम्बुलेन्स छिराउनु पर्यो, किनभने घरहरू एकदम भिड छ, आगो लागेपछि धेरैलाई इन्क्रोच गर्छ भने। पब्लिक स्पेसको कुरा त अहिले त साँगुरा सड़क चौडा बनाउनु पर्छ भन्ने पनि हो। साँगुरा सड़क हुने बित्तिकै तपाईँले भनेका बेला त्यहाँ ट्याक्सी पुग्दैन, कुनै मान्छेले बोकेर हस्पिटल ल्याउन पनि सक्नुहुन्न,
हजुर,
होइन, कुनै क्षति भयो भने तपाईँले एम्बुलेन्स लगेर त्यहाँ निभाउन पनि सक्नुहुन्न, कुनै खालको भुइँचालो भयो भने भोलि रेस्क्यू गर्न पनि सक्नुहुन्न। पब्लिक स्पेसको कुरा यो सार्वजनिक पार्कमा मात्रै कहाँ लिमिटेड छ र यो धेरै ठूलो कुरा हो पब्लिक स्पेसको कुरा बागमतीमा हामी हेर्दा देख्छौं बागमतीका दुवै साइडमा टम्म घर बनाएर कुनै दिन बागमतीमा माथिबाट अलि ठूलो पानी बढ्यो भने सबै सिटीभित्र पानी छताछुल्ल हुने अवस्था आउन दिनु भएन त्यो पब्लिक स्पेस त्यो बागमतीले चर्चेको जग्गालाई मिच्नेहरूलाई कारवाही गरेर त्यो ठाउँलाई सेक्योर राख्यो भने पो हामीले प्रकृतिको सुरक्षा गर्यौं भने प्रकृतिले हाम्रो सुरक्षा गर्न हामीले प्रकृतिको विनाश गर्यौं भने त प्रकृतिले हाम्रो विनाश गर्छ किनभने कुनै किसिमको त्यहाँनिर तालमेल मिल्दैन भनेपछि बागमती जस्तै खोला नाला जति छन् खोला नालालाई चाहिँ उनीहरूको एउटा नेचुरल वेमा बग्न दिने र त्यसमा इन्क्रोचमेन्ट नगर्ने कुरा पनि पब्लिक स्पेसको ड्युटीजभित्र पर्छ त्यस्तै गरेर सागुरा सड़कलाई चौडा बनाएर एम्बुलेन्स छिर्न सक्ने अथवा दमकलहरू छिर्न सक्ने बनाउनुपर्छ त्यो पनि दायित्व छ त्यो अहिले यहाँ हामी जतिसुकै विकासप्रेमी नारा गफ लगाए पनि यहाँ एउटा सड़क चौडा गर्नु पर्यो भने एउटा कलले चाहिँ मुद्दा हाल्नेदेखि लिएर सबै काम गरेर त्यो मेरो जग्गा चाहिँ म कुनै हालतले छोड्दिन त्यसको क्षतिपूर्ति पनि म लिन्न म यो छोड्दै छोड्दिन भनेर त्यो एउटाका अधिकारका लागि दुनियाँको अधिकार चाहिँ हामीले वञ्चित
गर्छौँ यो विषयमा जुन अघि यहाँले पनि उठाउनु भएको थियो नि सरकार वा सम्बन्धित निकाय एकातिर घेरबेर लगाउने तारबार लगाउने प्रयास गर्छ भने अर्कोतिर हरेक इन्डिभिजुअल आफ्नो घरमा अनेकौं ढोकाहरू तयार पार्दै जान्छ न विश्वास स्टेटमा छ न स्टेटलाई जनतासँग विश्वास छ दुवैले दुवैलाई विध्वंसकारी शक्तिको रूपमा हेरिराखेको यो सब यसैको नतिजा हो वा यसभित्र पनि अर्को एउटा कुनै साइकोलोजी छ
अब अहिले यो ग्याप पनि किन आयो भन्दाखेरि ग्याप आउनु पनि पर्ने कारण छ जस्तै आश्वासन हामीले 7 सालदेखि प्रजातन्त्रको अनुभव गरे हौ अहिले हामी 63 सालमा आएर फेरि लोकतन्त्र भनेर प्रजातन्त्रको अर्को नाम दियौं त्यो बीचमा अब गणतन्त्र आयो विभिन्न खालका प्रजातन्त्रहरू आए भनौं न 7 सालमा जन्मेको मान्छे अब मर्ने बेला भयो होइन अथवा मतलब उमेर पुग्दै गयो मैले भन्न खोजेको त्यस्तै गरेर 7 सालदेखि प्रजातन्त्रको आश्वासन पाएको मान्छे जसलाई 7 सालमा प्रजातन्त्रमा अब यस्तो हुन्छ राम्रो हुन्छ सबैलाई बेटर हुन्छ लाइफ स्टाइल भन्ने कुरा थियो नि त्यो अहिलेसम्म पूरा नहुँदाखेरि चाहिँ जनताले पनि अब राज्यले दिएका आश्वासनहरूमा चाहिँ चित्त बुझाउने ठाउँ छैन कि
मतलब अन्य कुरा सँगसँगै सार्वजनिक स्थलको हकमा पनि यही नै कुरा लाग्छ
बिल्कुल बिल्कुल यही कुरा लागू हुन्छ किनभने त्यो बेलादेखि बाटोघाटो विकास गर्छु अहिले धेरै मान्छे बाटोघाटो विकास गर्यो भने आफ्नै गाउँ ठाउँमा फर्किन तयार छन् होइन अब त्यहाँसम्म हामी बाटोघाटो विकास गर्न सकेनौं सार्वजनिक स्थलको हामीले प्रयोग गर्न सक्ने वातावरण स्टेटले बनाइदिन सकेन एउटा अर्को एउटा यो आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि 1966 धारा 11 के भन्छ भने यो लिभिङ स्ट्याण्डर्ड्सको चाहिँ कन्टिन्युस इम्प्रुभमेन्ट हुने त्यो अधिकार चाहिँ जनताले राख्छ उसको जीवनशैलीको त्यो नियमित रूपमा उच्च स्तरको जीवनशैली प्राप्त गर्ने अधिकार जनतालाई छ भनेपछि त्यो उच्च स्तरको हामी त मिनिमम स्तरको जीवनशैली पनि हामीले पाएनौ हामीले रोड पाएनौ हामीले इलेक्ट्रिसिटी पाएनौ हामीले पब्लिक एउटा पार्किङ अथवा प्लेस अथवा स्कूल पाएनौ तपाईँ भन्नु न अस्ति भर्खर साउन 23 गते यो केन्द्रीय तथ्याङ्क विभागले एउटा तथ्याङ्क सार्वजनिक गर्यो जसमा चाहिँ 30 मिनटमा बालबालिकाहरू प्राथमिक विद्यालयमा पुग्न सक्छन् भनेर देख्यो होइन प्राथमिक तहका विद्यालयमा चाहिँ बालबालिका 30 मिनटसम्म पुग्न सक्छन् अब एउटा 5 वर्षको बच्चा जो चाहिँ 1 कक्षामा पढ्न जान्छ 30 मिनट हिँड्न सक्छ पब्लिक स्पेसको त कुरा त्यो पनि हो नि 1 कक्षामा पढ्ने 5 वर्षको बच्चा दिनको 30 मिनट हिँड्यो भने त्यसको चाहिँ ओभरअल डेभलपमेन्ट के हुन्छ त्यसले अब त्यो मालन्युट्रिसनको शिकार हुन्छ त्यो हेलेर त्यो हिँडेर सुरुदेखि नै त्यो दुर्बलतातर्फ जान्छ अनि उसले त्यो पढेको कुरा त्यति 30 मिनट फर्केर आउँदा बिर्सिन्छ होइन हामीले चाइल्ड राइट्स कन्भेन्सनमा हामीले सही गरिसकेपछि विद्यालयको पहुँच 3 किलोमिटरभित्र नपर्ने गरी त्योभन्दा नजिकै प्राथमिक विद्यालयहरू बनाउनुपर्छ भनेर अहिले पनि 5-7 किलोमिटर हिँड्यो भने पनि स्कूल पुगिँदैन नि त्यो अवस्था छ भने सार्वजनिक स्थल भनेको विद्यालय कति टाढा छ स्वास्थ्य केन्द्र एउटा सर्पले टोक्ने बित्तिकै त्यो मान्छे उपचार गर्ने ठाउँमा नपुगेर मरिरहेछ नि सर्पले टोकेर मरो पशुपतिनाथले कल्याण गरौँ यस्तो सर्पले नटोके हुन्थ्यो भनेर चाहिँ राम नाम जपेर हुन्छ त्यो सर्पले टोकेर मर्दाखेरि त्यो मान्छेलाई नियरेस्ट हेल्थ पोस्टमा त्यो फेसिलिटी हुने व्यवस्था हुनु पर्यो नि त
यहाँसम्म जोडिन्छ
त्यहाँसम्म जोडिन्छ
सर एउटा कुरा अब यदि टकिङ स्पेस
सुन्ने जति पनि हाम्रा श्रोता हुनुहुन्छ, हुन त सबैको मनमा यो कुराहरू थियो, तर सर आज यहाँ आएर यहाँले मिहिन मिहिन कुराहरू उठाइदिनु भएको छ, सबको मनलाई एकपटक फेरि हल्लाइदिनु भएको छ, यो आवश्यक छ, यो हुनैपर्छ भन्ने कुरा त भयो। एकजना व्यक्तिले अहिले कार्यक्रम सुनेर टुडीखेल गएर त्यो लाइएको घेरबेर भत्काउनु यो हटाउनुपर्छ भनेर ऊ त्यो तारबार लुस्न त सक्दैन, वा हरेक इन्डिभिजुअल मेरो घरकै वरपर वास्तवमा मैले चाहेको पब्लिक स्पेस हुनुपर्ने रहेछ र त्यसको उपभोग मैले गर्न पाउनुपर्ने रहेछ भनेर ऊ बुरुक बुरुक उफ्रिन त सक्दैन। एउटा एउटा नीति नियम, एउटा सिस्टमको कुरा हो, एउटा प्रणालीको कुरा हो, समग्र देशमा जानुपर्ने कुरा हो, यो कसले गर्ने?
यसमा दुईटा कुरा, दुई साइडै देख्छु म। जस्तै टुडी खेलमा गएर म चाहिँ त्यहाँ नाच्न पाउनु पर्यो भनेर यहाँ हाम्रा चाहिँ टुडी खेलमा गएर नाच्ने मान्छे मात्रै छैनन् क्या, त्यो टुडी खेलमा गएर अलिकति बस्न पाएपछि एउटा टहरो हालेर पसल खोलिहाल्ने मान्छे पनि छन् कि, त्यही टुडी खेल हो
यो प्रवृत्तिको
प्रवृत्तिको कुरा हो, त्यही टुडी खेल हो जहाँ चाहिँ मान्छेले सुरु सुरुमा कहाँ व्यापार गर्ने भनेर टुडी खेलमा यति धेरै मान्छे बसेर टुडी खेल बिजोक बनाए, त्यसपछि ती मान्छेलाई चाहिँ यता भ्रिकुटी मण्डपभित्र सारियो। अब त्यो भ्रिकुटी मण्डपमा अस्थायी सारेको नि, खासमा मैले कसैको विरोध गर्न खोजेको होइन। अब त्यो भ्रिकुटी मण्डप चाहिँ त्यो पुर्ख्यौली वीरता भन्दा पनि तगडा ढंगले त्यो भ्रिकुटी मण्डपको ठाउँ अवैध ढंगले बेच्ने किन्ने भएर जुन हिसाबले त्यहाँ मौलाइराखेको छ र त्यो सार्वजनिक स्थल छोड्नुपर्छ भन्ने पनि पिपुलले त्यो दायित्व राज्यसँग मात्रै छैन, हामी पनि राज्यको तत्व हौ, एउटा एलिमेन्ट हामी पनि हो, भन्दाखेरि हामीले पनि त्यो पब्लिक स्पेसलाई सेफगार्ड गर्नुपर्छ भन्ने अवेरनेस सर्वसाधारणमा पनि आउनु जरुरी छ। त्यो अवेरनेस आउनलाई के क्याम्पेन गर्नुपर्छ त्यो चाहिँ स्टेटको मेकानिजमले नन स्टेट सेक्टर्सहरूसँग समेत मिलेर गर्न सकिन्छ। जस्तै एउटा इक्जाम्पल, टुडी खेल खाली हुनुपर्छ, त्यसमा टुडी खेलमा सबैजना मान्छेले त्यहाँ जान पाउनु पर्यो, अथवा त्यो त्यहाँ भिड हुने भयो भने त्यसलाई रेगुलेट गर्ने अर्को मेकानिजम होला, अथवा त्यो जाने ठाउँ पनि एउटा सर्टेन टाइम दिएर त्यसलाई सर्टेन इन्जोयमेन्टको हिसाबले लिन सकिन्छ, त्यसलाई एउटा गाइडलाइन बनाएर त्यहाँको उपभोग गर्ने मान्छेहरूको एउटा पब्लिक गुड के गरेर हुन्छ भनेर उनीहरूसँग एउटा गाइडलाइन बनाएर त्यो ढंगले जान सकिन्छ। तर त्यो सार्वजनिक स्थलमा जाने बित्तिकै त्यो सार्वजनिक स्थललाई संरक्षण गर्नुपर्छ भन्ने दायित्व, त्यो फिलिङ पनि जनतामा सर्वसाधारणमा आउनु जरुरी छ। यो नभयो भने चाहिँ सार्वजनिक जुन स्थलको यहाँ बहस सुरु भइरहेछ त्यो बहस सरकारले दिएर मात्रै त्यो संरक्षित हुँदैन, पिपुलले पनि त्यसलाई ग्रहण गर्न सक्ने र सही ढंगले त्यसलाई चाहिँ उपयोग गर्न सक्ने वातावरण बन्नुपर्छ।
म्युचुअल अन्डरस्ट्यान्डिङको कुरा सर, आज टकिङ स्पेसको लागि यहाँ रेडियो गान्धीपुरको स्टुडियोसम्म आइदिनु भयो आज चाडबाडको दिन, र व्यक्तिगत रूपमा यहाँको स्वास्थ्यमा थोरै गडबडी भए तापनि मेरो अनुरोधलाई सरले स्वीकार दिनुभयो, सर थ्याङ्क यू सो मच।
हजुर, एकदमै धेरै धन्यवाद। यो एकदम नयाँ ढंगले जुन पब्लिक स्पेससँग ह्युमन राइट्सको इस्युजलाई तपाईँले जोड्न खोज्नुभयो, यसमा धेरै नै अरू धेरै कुराहरू छन्, पुरातात्विक महत्वका क्षेत्रमा मान्छेको पहुँच कसरी बढ़ाउने भन्ने कुराहरू छन्, र राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले कस्तो प्राक्टिसहरू भइरहेछ, यी कुराहरू हामी एक घण्टा झन्नै यो 45 मिनटको कुरा गर्यौं, त्यही पनि हामीले यो सबै कुराहरू गर्न सकेनौं। यो डिस्कोर्स नियमित ढंगले अगाडि बढ़ोस् र जनताले पनि हाम्रो कर्तव्य के हो भन्ने थाहा पाउन् र स्टेटको अथोरिटीले पनि त्यहाँ जनताको एक्सेसलाई इन्स्योर गर्न सकोस्, तपाईँको कार्यक्रमको सफलता शुभकामना गर्छु। धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद सर। उहाँ हुनुहुन्थ्यो भानुभक्त आचार्य, मानव अधिकार आयोगका मानवाधिकार अधिकृत र संचार अधिकृत। टकिङ स्पेस आजको लागि करिब करिब यति नै। हामी फेसबुकमा पनि छौं, आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउण्डेशनको सहयोगमा यहाँले सुन्दै आइराख्नु भएको छ। तपाईँ जो जहाँ बसेर सुन्दै हुनुहुन्छ, याद गर्नुहोला तपाईँका वरपरका सार्वजनिक स्थल सुरक्षित छन् छैनन्, नभए सरकार, राज्य र तपाईँको पनि कर्तव्य हो, हामी सबैको कर्तव्य हो यसको सुरक्षा गर्नु। धेरै धेरै धन्यवाद।